दिन निसाग रात्र बिहानी कान्तिपुर एफएम 96.1 सिम्पली द बेस्ट हर पलको साथी सिम्पली द बेस्ट हर पलको साथी सिम्पली द बेस्ट
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
नमस्कार, कार्यक्रम टकिङ स्पेसमा स्वागत गर्न चाहन्छु। म हुँ लरिसा। यो कार्यक्रम तपाईँले हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि सुन्न सक्नुहुन्छ। आइम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनद्वारा आयोजित यस कार्यक्रममा हामी पब्लिक स्पेस भनेको के हो र यो कस्तो हुनुपर्छ, कसरी यसको सम्वर्धन गर्न सकिन्छ, कस्ता तत्वले यसमा हानि नोक्सानी पुर्याइरहेका छन् भन्ने बारेमा कुरा गर्ने गर्छौं। र हरेक साता झैं आज मसँग स्टुडियोमा उपस्थित हुनुहुन्छ डीआईजी गणेश राईजी, जो महानगरीय ट्राफिक प्रमुख हुनुहुन्छ, अनि आज हामी उहाँसँग ट्राफिक व्यवस्थापन बारेमा कुरा गर्छौ। गणेशजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हजुर, अनि यो जति पनि बाटोघाटो छ नि, के यो बाटोलाई हामी पब्लिक स्पेस मान्न सक्छौ त? र यदि सक्छौ भने, पब्लिक स्पेस मानिन्छ भने, यस्ता बाटोलाई सर्वसाधारणको लागि भनौँ न, कतिको सुरक्षित मानिन्छ त?
अब के छ भने, सड़क भनेको पब्लिक स्पेस नै मान्न सकिन्छ, किनभने यो सर्वसाधारणको लागि नै भन्ने बनाएको कुरा हो, सर्वसाधारणको आगमनको लागि भन्ने कुरा हो। तर दुर्भाग्यवश के छ भने, नेपालमा चाहिँ सड़क त्यति पब्लिक फ्रेण्डली छैन सेफ्टीको हिसाबले पनि, र त्यसको जुन इन्फ्रास्ट्रक्चर जुन बनिएको छ, तर यसलाई चाहिँ युजर्स फ्रेण्डली चाहिँ बनाउनु जरुरी छ। त्यो
हजुर, र यसको साथसाथै मलाई अर्को पनि कुरा जोड्न मन लाग्यो, जस्तै सड़कमा हिँड्ने जति पनि सवारी चालक मात्र हुँदैनन् होइन, पैदल यात्री पनि हुन्छन्, साथसाथै अब यो साइकल चालकहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ सड़क कतिको सुरक्षित जस्तो लाग्छ? एउटा ट्राफिक अथोरिटीको हिसाबमा तपाईँले यसलाई कसरी हेर्नु भएको छ, र यो सड़क चाहिँ कतिको सुरक्षित छ जस्तो लाग्छ तपाईँलाई?
हेर्नुहोस्, के छ भने, यदि विदेशसँग कम्पेयर गर्ने हो भने, विदेशमा चाहिँ पेडेस्ट्रियनको लागि बेग्लै पेटी हुन्छ, साइक्लिस्टलाई बेग्लै सड़क हुन्छ, त्यसपछि स्कूल बसहरूको बेग्लै बे हुन्छ। त्यो हिसाबले हेर्ने भने काठमाडौँको सड़क त्यति सुरक्षित छैन, किन त्यो हिसाबले डिजाइन गरेर बनाइएको नि सड़कहरू होइन यिनीहरू। यो त के भन्छन् तपाईँलाई, राणाकालमा चाहिँ राणाजीहरूको बग्गी चलाउनेको हिसाबले बनाएको सड़क हो, त्यसले गर्दाखेरि युजर्स फ्रेण्डली छैन। तर के छ भने, यसलाई बनाउन सकिन्छ। यसमा चाहिँ अब सम्बन्धित निकाय, विशेष गरेर सड़क विभागहरू भयो, महानगरपालिकाले यसमा चाहिँ गम्भीरतापूर्वक सोचेर एउटा योजना बनाएर यसलाई त्यो अनुसार डिजाइन रिडिजाइन गर्न सकिन्छ।
हजुर, अनि अब यही क्रममा चाहिँ मलाई अर्को एउटा प्रश्न जोड्न मन लाग्यो, यो बाटो एक्सटेन्ड गर्ने नाममा जस्तै अब फुटपाथहरू भत्काइएको पाइन्छ, र साथसाथै विभिन्न ठाउँहरूमा चाहिँ अहिले बाटो एक्सटेन्ड गरिरहेको हामीले देखेका छौँ, अनि यो बाटो एक्सटेन्ड गर्दाखेरि चाहिँ सर्वसाधारणहरू जो पनि त्यहाँ बसिरहेका स्थानीय बासिन्दाहरूलाई चाहिँ कतिसम्म ध्यानमा पुर्याएर तपाईँहरूले यस्तो बाटो निर्माण गरिरहनु भएको छ त?
यसमा के छ भने, अब यो अहिले जुन हामीले बाटो एक्सटेन्सन गर्नु कारण अथवा विस्तार गर्नु कारण के छ भने, काठमाडौँ तपाईँलाई सानो मैले डाटामा पेश गर्न चाहन्छु, काठमाडौँको कुल सड़क लम्बाइ 1500 किलोमिटर मात्रै छ, र यहाँ चाहिँ अहिले औसत रूपमा करिब 800,000 सवारी साधन गुड्दछन्, भनेपछि त्यो सड़क भन्दा सवारी साधन धेरै अवस्था छ, भनेपछि अब अझ काठमाडौँको चाहिँ साँगुरा सड़क बोटल नेक भएको चोकहरूलाई विस्तार नभए खण्डमा चाहिँ यो सवारी साधन गुड्न सक्ने अवस्थाै छैन। त्यसले गर्दाखेरि यो अहिले हामीले चाहिँ ठाउँ ठाउँमा सड़कहरू हामीले चाहिँ भत्काएर चाहिँ त्यसमा विशेष गरेर अतिक्रमित हेर्नुहोस् सरकारी सड़कको जमिनलाई ओगटेर यहाँका बलिया बाङ्गा मान्छेहरूले चाहिँ गैरकानुनी रूपमा चाहिँ घर टहरा बिल्डिङ होटल विभिन्न बनाएका छन्। त्यसले गर्दा त्यस्ता गैरकानुनी संरचनालाई हामीले भत्काएर चाहिँ हामीले सड़क विस्तार गरेको थालनी गरे हौ। तर यसमा के तपाईँले भने जस्तो अब सबैसँग चाहिँ अब घर डोर टु डोर हामीले क्याम्पेनिङ गर्न गरेका छैनौँ, सम्भव पनि छैन। सार्वजनिक सूचना गरिएको हो तर सार्वजनिक सूचना अब नेपालमा धेरै कमले हेर्ने अथवा सुन्ने गर्दछन्। त्यसले गर्दाखेरि अब अहिले हामीले जुन चाहिँ एउटा अभियानको रूपमा सुरुवात गरेका छौँ, यसले गर्दाखेरि केही समय चाहिँ आम नागरिकहरूले चाहिँ दुःख पाउँछ, किनभने सड़क विस्तार गरेपछि त्यहाँ चाहिँ तत्काल पिच नहुँदासम्मको अवस्थामा चाहिँ आम पैदल यात्री अथवा त्यहाँ स्थानीय मान्छेले केही दुःख भोग्नुपर्ने बाध्यता छ नै छ।
हजुर, अब जस्तै यो जुन पनि बाटोहरू हुन्छ नि होइन, अब यो सवारी साधनहरूलाई चाहिँ कसरी यसलाई चाहिँ कसरी नियन्त्रणमा ल्याउनुपर्छ जस्तो लाग्छ? तपाईँले अघि भन्नुभयो 8 लाख भन्दा बढी सवारी साधनहरू मात्र छन्, यसलाई चाहिँ नियन्त्रणमा ल्याउनको लागि चाहिँ कस्तो भूमिका रहन्छ?
यसमा चाहिँ के छ भने विशेष गरेर श्रम तथा यातायात मन्त्रालय जो चाहिँ यातायात व्यवस्थासँग सम्बन्धित मन्त्रालय हो र त्यस मन्त्रालय का मन्त्रीज्यू सचिवज्यू लगायत विभिन्न पदाधिकारीसँग हाम्रो भएको विभिन्न चरणको के अरे वार्ताहरूमा चाहिँ हामी ट्राफिक प्रहरीको तर्फबाट चाहिँ के छ भने यो काठमाडौँभित्र विशेष यहाँ चाहिँ 20 वर्ष पुरानो सवारी साधनहरू अहिले पनि गोडिरहेछन्। त्यस्ता सवारी साधनलाई चाहिँ हामीले काठमाडौँ बाहिर विस्थापन गर्नुपर्दछ, यसलाई यहाँ राख्नु, त्यसले अनावश्यक रूपमा स्पेस लिइरहेछ भने नयाँ आउने गाडीहरू जुन चाहिँ बेरोकको साथ बेहिसाबको साथ चाहिँ ल्याउने दिइएको छ। तपाईँलाई अब काठमाडौँमा तपाईँले मोटरसाइकल मात्रै 5 लाख भन्दा बढी छ, भनेपछि यस्तो किसिमको बिना रोकटोक बिना एउटा नीति चाहिँ सवारी साधन भित्राउनेलाई पनि त्यसलाई पनि बन्देज गरिदिनु पर्दछ, त्यसलाई पनि सर्टेन एउटा नीतिभित्र राखेर चाहिँ त्यसलाई नियन्त्रण गरे खण्डमा चाहिँ अनि बल्ल यहाँ चाहिँ सहरी आँगनमा चाहिँ सहजता आउँदछ।
हजुर, म एकचोटि फेरि त्यो बाटो एक्सटेन्सनकै कुरामा जान चाहन्छु। जस्तै अब यो बाटो एक्सटेन्सन गर्ने नाममा कतिपय केसेसमा चाहिँ फुटपाथहरूलाई पनि भत्काइएको पाइन्छ। फुटपाथहरू भत्काउँदाखेरि त मर्कामा पर्ने भनेको पैदल यात्रुहरू नै हुन्छन्। अब पैदल यात्रुहरू चाहिँ कहाँ हिँड्ने त? अब सडकमा हिँड्न सकिँदैन, फुटपाथ छैन, त्यो भएपछि अब कस्तो अवस्था रहन्छ त्यहाँ?
मैले अहिले निवेदन गरिसकेँ के भने अब जुन चाहिँ सडक संरचना बनाइयो नि बनाउँदाखेरि के छ भने अतिक्रमित संरचनाहरूलाई छोडेर बनाइयो क्या। त्यति बेला जति बेला बनाउँदाखेरि त्यहाँ अतिक्रमित संरचनालाई सुरुमै भत्काएर बनाइएको भए यो अवस्था आउने थिएन। तत्कालीन मतलब प्रशासकहरू जो चाहिँ त्यसलाई चाहिँ माथि फिल्डमा थिए उहाँले त्यो गर्नुभएन, त्यसले गर्दा अहिले ती अतिक्रमित संरचनाहरू भत्काउने क्रममा चाहिँ सडक विस्तार गर्ने क्रममा चाहिँ ती सडकका पेटी पनि परेका छन्। त्यो किनभने त्यो पेटी नभत्काइन सडकको विस्तार हुँदैन। तर अब के छ भने अब त्यो पिच बन्दाखेरि पुनः सडक बन्दाखेरि चाहिँ पेटी सहितको सडक बन्दछ भनेपछि त्यसपछि पुनः फेरि पैदल यात्रीले फेरि सुरक्षितपूर्वक चाहिँ हिँड्नु पाउनेछन्।
हजुर, अनि यो बाटो भत्काउने प्रसङ्गमा जस्तो अब बाटो भत्काएको त होइन, अघि भन्नुभयो तपाईँले मलाई नाग पोखरीको कुरा गर्दाखेरि, नाग पोखरीको एउटा पार्क जुन चाहिँ अब यो ऐतिहासिक र साथसाथै सांस्कृतिक दृष्टिकोणले चाहिँ एकदम महत्वपूर्ण पार्क भनेर मानिन्थ्यो, त्यो पार्कलाई चाहिँ भत्काइएको भनेर अब कुरा आइरहेको छ, अनि त्यो पार्कलाई भत्काएर चाहिँ त्यहाँ अब अहिले नयाँ बाटो बनाएको छ होइन हामीहरूले, अनि त्यो बाटो बनाउँदाखेरि चाहिँ कतिपय सर्वसाधारणहरूलाई जानकारी नभएको भन्ने पनि कुरा यहाँ आइरहेको छ, र स्थानीय बासिन्दाहरूले पनि हामीलाई यसरी खबर भएन, स्थानीय निकायहरूबाट पनि कुनै पनि किसिमको सूचना हामीले प्राप्त गर्न सकेनौ, त्यो बाटो त्यताबाट नबनाइएर सायद अर्को पछाडिपट्टि उत्तर पूर्वी भागमा पनि अर्को एउटा बाटो छ, दरबारपट्टिको उत्तर पूर्वी भागमा पनि बाटो छ, त्यो बाटोबाट लिएर आउन सकिन्थ्यो भन्ने पनि कुरा आइरहेको थियो, अनि यसमा यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ त?
एउटा सर्वप्रथम त के छ भने एउटा गलत सूचना प्रभाव भएको माथि म करेक्सन गर्न चाहन्छु, के भने नाग पोखरीको जुन चाहिँ एउटा ऐतिहासिक संरचना र त्यसको पौराणिक ऊ छ नि स्थल छन् त्यसलाई हामीले छुकम छैनौँ, त्यो चाहिँ अहिले अनटच्ड छ। खालि के छ भने नन्दीराती स्कुलसँग जोडिएको गुठीको जमिन त्यतिकै वेस्ट रहेको जमिन लाई मात्रै हामीले चाहिँ त्यसलाई उपभोग गरेको हो, त्यसलाई त्यसले गर्दाखेरि एउटा त्यो पाटो छ भने अर्को कुरा के छ भने जुन ठाउँमा हामीले अहिले सडक बनायौँ अहिले त्यो सडक बनाउने पोइन्ट नै सबैभन्दा बढी ट्राफिक जामको थलो थियो, त्यसले गर्दाखेरि तपाईँले अहिले राख्नुभएको अल्टरनेटिभ रुट भन्दा यो बढी के अरे कारगर मतलब एरिया हो। त्यसले गर्दा त्यो ठाउँलाई चाहिँ हाम्रो टार्गेट गरेर अहिले हामी त्यो सडक विस्तार गरेर पिच पनि बनिसकेको अवस्था छ र त्यहाँको ट्राफिक कन्जेसन अहिले एकदम धेरै हदसम्म चाहिँ त्यो चाहिँ न्यूनतम बिन्दुमा पुगेको अवस्था छ र जहाँसम्म अब स्थानीय पब्लिकसँग चाहिँ हामीले मतलब जानकारी गराइ नगराएको सम्बन्धमा चाहिँ के छ भने हामीले मिडियाबाट अब डेली नेसनल लेभलका पत्र पत्रिकाहरू मार्फत सूचना जारी गरिएको थियो तर के छ भने अब त्यो सूचना इन्डिभिजुअल डोर टु डोरमा गर्न नसक्ने अवस्था भएको हुनाले चाहिँ के छ भने त्यो सूचना जारी गरेको छ तर के भने पब्लिकसँग चाहिँ ले चाहिँ त्यो हामीले डाइरेक्ट गरेनौँ तर अहिले अहिले पछिल्लो दिनमा जब हामी सडक बनिसकेपछि त्यहाँ लोकल जुन चाहिँ स्थानीय व्यक्तिहरू चाहिँ ले चाहिँ त्यसलाई चाहिँ एउटा पोजिटिभ रूपमा लिएको र उहाँहरूले पनि राहत महसुस गरेको हामीले चाहिँ बुझेका छौँ।
हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस, म लरिसाको साथमा। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गणेश डीआईजी गणेश रायजी, जो महानगरीय ट्राफिक प्रमुख हुनुहुन्छ। उहाँसँग छलफललाई निरन्तरता दिने नै छु। अहिले समय भएको छ छोटो विश्रामको, ब्रेक पछि हामी तपाईँलाई सुनाउनेछौ वक्स पप जुन मैले लिएकी थिएँ नाग पोखरी क्षेत्रमा। कतै नजानुहोला, टकिङ स्पेस सुन्दै गर्नुहोला।
96.1 सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
स्वागत गर्न चाहन्छु पुनः श्रोता। आईम्याप, सोसियल साइन्स बाहा र फोर्ड फाउन्डेशनद्वारा प्रायोजित, तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस, म लरिसाको साथमा। अब म यहाँहरूलाई वक्स पप सुनाउन जाँदैछु जुन मैले लिएकी थिएँ नाग पोखरी क्षेत्रका सर्वसाधारण र साथसाथै त्यहाँको वडा कार्यालयमा कार्यरत कर्मचारीहरूसँग। केही समय अगाडि त्यहाँ एउटा पार्क हुने गर्थ्यो जुन भत्काइएको थियो, यसमा के राय छ त सर्वसाधारणको र साथसाथै कर्मचारीहरूको, यो एकछिन सुनौ।
मेरो नाम केशव बस्नेत हो। म चाहिँ अब 17-18 वर्षदेखि अब आफ्नो पसल बिजनेस चलाइरहेको छु। अब यो बाटोको बारेमा चाहिँ भन्नु पर्दाखेरि, अब हामी यहाँ दसैँमा बाहिर घर गएको थियौँ। घर गएर आउँदाखेरि यहाँ एक्कासी कसै जानकारी बिनै भक्ताइयो, कसैलाई थाहा छैन। अब यहाँको मान्छे बासिन्दालाई कतिलाई गर्दा सबैको कम्प्लेन छ, नसोधिकन भक्ताइयो। अब यसरी चाहिँ उता चोक हुनुहुँदै यहाँ चोक खोलियो। अब यहाँ घरको चाहिँ अब हामी बिजनेस गरिरहेको मान्छेहरूलाई चाहिँ असर भइरहेको छ। 2-3 महिनादेखि अब हामी बिजनेसमा भए पनि बाल तिर्नु बाध्यता भएर तिरिरहेको छौँ। व्यापारको लागि अब गाडी मसल ल्याएर रोकेर व्यापार गरिन्थ्यो। व्यापारको लागि पनि अलिकति समस्या भइरहेको छ। अब गाडी मोटरसाइकल नरोकेपछि ग्राहक आउँदैन, आएपछि अब अलिकति ट्राफिकको समस्या हुन्छ, ऊ हुन्छ, मान्छे रोक्न गाडी रोकेर अब लिन नि मिल्दैन। अब हामीलाई जानकारी छैन, जे होस् असुविधा त अब बाटो काट्न 2-3 फेर पर्यो। पहिले एकचोटि बाटो काटिन्थ्यो, अब अहिले तपाईँको चाहिँ 2-3 फेरसम्म बाटो काट्नु पर्ने स्थितिहरू छ। यहाँ अब ठाउँहरू झन् साङ्गुरी गएको छ। अब यहाँ घरको हिँड्ने पेटीहरू केही छैन, अब रोडै पुरा घरसम्म नै चाहिँ पाँचेर रोड खोलियो। त्यस कारणले चाहिँ म यही हो, 2-4 कुरा मेरो चाहिँ यही भन्न चाहन्छु।
नाम जीवन राज कर्णिकार हो मेरो। यहाँ बाउको पालदेखि बसिरा, अब यो पहिले यो पार्क थियो, यसो पार्कबाट बाटो बनाउने भन्ने कसैलाई सूचना पनि छैन, वडामा पनि सूचना छैन बुझ्दाखेरि। अनि यो बाटो बनाएर चाहिँ खास यताबाट बनाउने भनेर पेटी सब भत्काए, यताबाट बनाउँदाखेरि चाहिँ वान वे माथि वान वे थपिँदाखेरि एकदम जाम। व्यापारको त कुरै नहरौँ, मान्छे हिँड्ने बाटो सुल्दा पनि छैन यसमा। त्यसले गर्दाखेरि एकदम अप्ठ्यारो चाहिँ हामी व्यापारीहरूलाई पनि हिँड्नेहरूलाई पनि यो बाटोमा चाहिँ एकदम अप्ठ्यारो र मर्को परेको छ। जानकारी नै छैन, घरघुर बनाए त्यतिको केही जानकारी नै छैन, बिना जानकारी बनाएको
त्यति साह्रो उचिलाएर यताबाट बाटो खोलिएर हामीलाई यहाँ धेरै नै हिँड्नलाई चाहिँ ऊ भयो। समय अनुसार अब बाटो त भर्नु पर्ने हो, होइन? अब बाटो भरेको राम्रै हो, गाडी त्यस्तो जहिले पनि जाम हुन्थ्यो, कतै पनि कहीँ पनि कतै पुग्दाखेरि समयमा पुग्न नसक्ने स्थिति थियो, त्यो राम्रै कुरा हो। तर अब यो यत्रो चाहिँ भित्रको जग्गा चाहिँ यसरी ऊ गरेर यो बाटो बनाएको उचित लागेन। अब यसलाई चाहिँ मेरो विचारमा पहिला जस्तो पछाडि नागपोखरी भन्दा यो अगाडिको पूर्व बाटोलाई, नागपोखरीको पूर्व बाटोले टुवे नै गरेर कसरी मिलाउन सकिन्छ त्यो अनुसार गरे चाहिँ धेरै राम्रो हो।
मेरो नाम अशोक कुमार श्रेष्ठ भाडा यो बाटोलाई चाहिँ नि एउटा मिसाब प्रविधि भनौँ या एउटा के भनौँ कसैलाई चाहिँ नि नसोधिकन वार्डलाई पनि नसोधिकन स्थानीय जनतालाई पनि नसोधिकन अचानक त्यो गर्दाखेरि यहाँ वार्डवासीको छातीमै चाहिँ नि रोड बनाएर लिएर गएको जस्तो यहाँको बासिन्दाहरूलाई महसुस भएको छ. हामीलाई पनि दुःख लागेको छ. जुन गर्न नहुने कार्य थियो त्यो गरियो. त्यसमा हाम्रो विरोध छँदैछ. हामीले सम्बन्धित निकायमा गएर पनि भन्दाखेरि हो माथिको भन्छ. माथि भने के हो त्यो बुझ्नै सकिँदैन भने.
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौँ त आजैबाट सोचौं केही गरौं.
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
आज टकिङ स्पेस सुन्दै हुनुहुन्छ म लरिसाको साथमा अनि हामीसँग आज स्टुडियोमा उपस्थित हुनुहुन्छ डीआईजी गणेश राज राईजी जो महानगरीय ट्राफिक प्रमुख हुनुहुन्छ. अघिको हाम्रो यो छलफललाई निरन्तरता दिँदै गणेशजी म के सोध्न चाहन्छु भने अघि तपाईँले भन्नुभयो यो हाम्रो काठमाडौँमा चाहिँ व्यवस्थित बाटो नभएको कारणले गर्दाखेरि चाहिँ धेरैजसो दुर्घटना हुन गएको पाइन्छ अनि स्पेसली यो जति पनि सवारी चालकहरू छन् अब ठूल्ठूला गाडी चलाउने बाहेक पनि साइकल चालकहरू उहाँहरूको लागि र पैदल यात्रुहरू को लागि चाहिँ हाम्रो यो बाटोलाई चाहिँ कसरी सुरक्षित बनाउन सकिन्छ जस्तो लाग्छ यहाँलाई?
के छ भने अब विशेष त अब यो पेडेस्ट्रियनहरूको लागि चाहिँ काठमाडौँमा पेडेस्ट्रियन फ्रेन्डली रोड छैन किनभने धेरै कम ठाउँमा जेब्रा क्रसिङहरू छ
र
जेब्रा क्रसिङहरूमा पनि मतलब त्यहाँ चाहिँ एउटा चाहिँ सुरक्षित एक्जिट सिस्टम छैन. त्यसले गर्दाखेरि अलिक हामीले चाहिँ जेब्रा क्रसहरूलाई अलिक व्यवस्थित गर्नु जरुरी छ. त्यसमा चाहिँ विशेष गरेर यो सड़क विभाग महानगरपालिकाले यसमा ठूलो भूमिका निर्वाह गर्नु जरुरी छ किनभने सड़क विभागले नै सड़क बनाउने हो र त्यसको जेब्रा क्रसहरू बनाउने हो भने महानगरपालिकाले चाहिँ पेडेस्ट्रियन फ्रेन्डली त्यहाँ साइनहरू भयो त्यस्तो खालको ओभर ब्रिजहरू भयो त्यस्तो निर्माण गर्नुपर्ने हो. त्यसले गर्दाखेरि हामीले चाहिँ त्यसलाई बढी जोड दिनुपर्छ सड़क विभाग र महानगरपालिकाले. र अर्को कुरा चाहिँ तपाईँले भन्नुभयो साइक्लिस्टहरूको साइक्लिस्टहरूकोलाई पनि त्यही प्रब्लम छ किनभने नेपालमा विदेश जस्तो साइकलको लागि बेग्लै लेन नभएको अवस्था छ. तर हामीले अब रातरात बनाउन सकिँदैन. त्यसले गर्दाखेरि यहाँ साइक्लिस्टहरूलाई चाहिँ के छ भने साइक्लिस्टलाई सबभन्दा सेफेस्ट लेन भनेको सबभन्दा सड़कको लेफ्ट सबभन्दा बायाँपट्टि किन स्लो मुभिङ भेहिकल भनेको अलवेज लेफ्ट साइडपट्टि हुन्छ र अलिकति फास्ट मुभिङ भेहिकल भनेको राइट साइडबाट जाने हो. त्यसले गर्दाखेरि साइक्लिस्टहरूलाई चाहिँ सुझाव के भने उहाँहरूले चाहिँ लेफ्ट कर्नर अफ द रोड भन्दा नि सड़कको बायाँपट्टि किनारलाईमा चाहिँ उहाँहरू चलाउनु पर्दछ भने अर्को कुरा के छ भने हेलमेट जुन चाहिँ साइकलमा लाउने हेलमेट गियर हुन्छ त्यो हल्का खालको त्यो लाउनु जरुरी छ किनभने तपाईँले बिस्तारै चलाए पनि तपाईँको अपोजिट डिरेक्सनमा आउने चाहे त्यो मोटरसाइकल होस् चाहे कार होस् अथवा गाडी होस् हाई स्पिड हुनसक्छ उनले आफ्नो नियन्त्रण गुमाउन सक्छ र त्यसले गर्दा तपाईँ एक्सिडेन्ट भयो भने तपाईँलाई नै एक्सिडेन्ट हुन्छ तपाईँको भिक्टिम तपाईँ हुन्छ. त्यसले गर्दाखेरि साइकलमा पनि हेलमेट प्रयोग गर्न सकिन्छ. त्यसले गर्दा त्यसलाई चाहिँ अब काठमाडौँलाई पनि त्यसलाई चाहिँ प्र्याक्टिसमा ल्याउनु जरुरी छ जस्तो म ठान्दछु.
अब यही फेरि एकचोटि नाग पोखरीकै प्रसंगलाई जोड्न चाहन्छु. मैले भक्स पप लिने सिलसिलामा जहाँ चाहिँ बाटो भत्काइएको थियो त्यही सँगैको पसले दाजुभाइहरूसँग उहाँहरूसँग छलफल गर्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि जानकारी त एकचोटि त भएको थिएन हामीलाई. जानकारी हुँदाखेरिसम्म हामीले केही गर्न सक्थ्यौँ होला. हाम्रो पसल कुनै दिनको लागि केही दिनको लागि बन्द गरेर वा हामी नै कुनै ठाउँमा सरेर हाम्रो व्यापारलाई सुचारू रूपमा कायम गर्न सक्थ्यौँ होला. तर त्यो हुन पाएन, हुन सकेन. हामीलाई कुनै पनि किसिमले अब कुनै पनि किसिमको खबर वा सूचना प्राप्त भएन र धुलो धुवाले गर्दाखेरि चाहिँ व्यापार त अब ठप्प हुने नै भयो र साथसाथै एक किसिमको चाहिँ ओभरनाइट भने अघि पनि मैले भनेको थिएँ ओभरनाइट यो डिसिजनले गर्दाखेरि चाहिँ हामी पनि एकदम स्तब्ध छौँ भनेर उहाँहरूले त्यसरी कुरा राख्नु भएको थियो. अनि यसमा चाहिँ अब जवाबदेही को हुनुहुन्छ जस्तो लाग्छ तपाईँलाई? को हुनुहुन्छ जसले चाहिँ उहाँ समक्ष यो सूचना पुर्याउनु पर्ने थियो?
त्यसको प्रत्यक्ष जिम्मेवार निकाय भनेको महानगरपालिका, सड़क विभाग, नगर विकास समिति र ट्राफिक हामी पनि हौ. मैले भनिसकेँ तर के छ भने त्यसलाई सार्वजनिक सूचना चाहिँ नेसनल मिडियाहरूमा दिएको थियो तर अब व्यक्ति व्यक्तिलाई दिन सकिएन. र अर्को कुरा के छ भने उहाँले केही कालसम्म चाहिँ माटो धुवा धुलो सहनु पर्यो र व्यापारहरू ठप्प भयो भन्ने कुरा त्यो पनि स्वाभाविक हो. तर के छ भने अब लरेसाजी म के भन्न चाहन्छु भने के ठुलो पाउन्न कि
हुनुपर्छ
होइन, किनभने अब त्यत्रो पहिला साग रोड ठाउँ थियो त्यहाँ, त्यहाँ चाहिँ अहिले फराकिलो भएको छ, त्यहाँ एउटा 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 साइकल मोटरसाइकल पार्क गर्ने पनि ठाउँ थिएन, अहिले गाडीसम्म गाडी पार्क गर्ने स्पेस भएको छ, सडक खुल्ला भएको छ, त्यहाँ अहिले चिल्लो सडक बनिसकेको अवस्था छ, र त्यसले गर्दा के छ भने त्यहाँको पहिलाभन्दा मेरो मल्टिफोल्ड हिसाबले त्यहाँको एउटा चाहिँ पोसिबिलिटी पोटेन्सियलिटी बढिया छ, चाहे त्यो व्यापारिक हिसाबले होस् अथवा चाहिँ एउटा त्यहाँ चाहिँ भनौँ न मान्छेको एउटा सेफ्टीको हिसाबले त्यो ठाउँ अहिले चाहिँ पहिलाभन्दा धेरै मतलब त्यसको चाहिँ भ्यालु बढिया छ, त्यसले गर्दाखेरि के समय उहाँले चाहिँ कष्ट सहनु भयो भने लङ टर्मसम्म जीवन पर्यन्तसम्मको लागि उहाँहरूलाई फाइदा भयो।
जस्तो बाटोलाई चाहिँ हामीले बाटोलाई चाहिँ हाम्रो ट्राफिक निकायहरूद्वारा चाहिँ कतिको फ्रेन्डली बनाइएको छ जस्तो लाग्छ तपाईँलाई, जसको लागि पनि चाहे त्यो अब पैदल यात्राको लागि होस्, चाहे सवारी चालकको लागि होस्, पसल थापेर बस्ने आम नागरिकको लागि होस्, कतिको फ्रेन्डली बनाएको जस्तो लाग्छ, कतिको सुरक्षित फिल गर्न सक्छौँ त हामी बाटोमा हिँड्दाखेरि, वा कसैले अब कुन बेला गाडी ल्याएर हानिदिनु पो हो कि, वा त्यस्तो स्थिति त नरहला, कतिको फ्रेन्डली बनाउनु पर्छ र बनाइएको छ
के छ भने अब विशेषतः यो सडक निर्माणको जिम्मेवारी भनेको काठमाडौँको हकमा चाहिँ सडक विभाग र महानगरपालिका हो, यी निर्माणकर्ता निकायहरूले सडक भएको सडकलाई पनि युजर फ्रेन्डली बनाउनु पर्दछ, त्यसको सेफ्टी फिचर्सहरू पनि राख्नुपर्दछ भने नयाँ जुन चाहिँ बन्नेवाला सडकलाई पनि त्यो डिजाइनमा बनाउनु जरुरी छ, र ट्राफिकले चाहिँ के छ भने हामीलाई उपलब्ध सडक उपलब्ध संरचनाहरूलाई चाहिँ हामीले म्याक्सिमम युटिलाइज गर्ने हो, त्यसले गर्दाखेरि चाहिँ हामीले ट्राफिकले चाहिँ के छ भने जस्तै जेब्रा क्रसहरूमा चाहिँ हामीले गाडीहरूलाई रोकेर पहिले यात्रीलाई हामीले चाहिँ प्रायोरिटाइज गरेर हामी पार गर्नेदेखि लिएर ओभरहेड ब्रिजमा चाहिँ जानलाई हामीले चाहिँ अनुरोध गर्नेदेखि लिएर त्यसपछि ओभर स्पिड लेन ब्रेकहरू गर्ने मादक पदार्थ सेवन गरेर जुन दुर्घटना गर्ने ती सवारी चालकहरूलाई चाहिँ हामीले चाहिँ कानुनमा कार्यवाही गर्दा चाहिँ हामीले सक्दो रूपमा चाहिँ आम नागरिकको सेफ्टीलाई चाहिँ हामीले प्रायोरिटाइज गरेका छौँ, हामीले त तपाईँ मादक पदार्थ सेवन विरुद्ध हामीले अभियान चलाएको छौँ, करिब एक हप्ताभित्र करिब 1000 जति हामीले कार्यवाही गरिसक्यौँ र अहिले धेरै रातिको समय हुने दुर्घटना घटाएका छन्, तर के छ भने यो खालि ट्राफिकको पहलले मात्रै हुँदैन, सबै स्टेक होल्डरहरूले इभन सवारी चालकहरूदेखि लिएर पेडेस्ट्रियनहरूले पनि त्यो चाहिँ त्यसो कोअपरेट गर्नुपर्छ, जस्तै लेप्रा क्रसको साटो जथाभावीबाट चाहिँ क्रस गर्दाखेरि आफूलाई नै जोखिम हुन्छ भन्ने बुझ्नु पनि जरुरी छ, उहाँहरूले सबै सम्बन्धी पक्षले मिलेर जानुपर्छ जस्तो लाग्छ मलाई।
हजुर पक्कै पनि। अनि फेरि अब म एकचोटि बानेश्वरको कुरा गर्न चाहन्छु तपाईँसँग, बानेश्वरमा पनि यो बाटो भत्काउने बाटो ठूलो बनाउने क्रममा चाहिँ त्यहाँको सर्वसाधारणहरूले चाहिँ के भन्यो भन्दाखेरि जुन चाहिँ कम्युनल ट्याप्स हुन्छ, जुन चाहिँ धारा पधेराहरू पनि अब यहाँबाट गए हामीले पानीहरू थाप्ने कुनै पनि माध्यम भएन, अब हाम्रो जीविकोपार्जन कसरी गर्ने भने यस्तो पनि कुराहरू आए, यसमा पनि अब ट्राफिक भाउजूलाई नै मैले सोध्नु पर्यो, ट्राफिक सम्बन्धित निकायहरूको चाहिँ अब कस्तो भूमिका हुनुपर्छ त यसमा?
मलाई जहाँसम्म याद छ लरेशजी, अब म पनि त्यो नयाँ बानेश्वरको चाहिँ सडक विस्तार क्रममा म पनि प्रत्यक्ष संलग्न छु, जहाँसम्म मलाई थाहा भएअनुसार चाहिँ त्यस्तो खालको तपाईँले भन्नुभएको एकदम खानेपानीको ट्याप त्यस्तो खालको कुनै कुवा सुवा मैले त देखिनँ, अब सायद थियो पनि होला, तर इन्टेन्सनली हामीले चाहिँ त्यसरी चाहिँ त्यसलाई भत्काएको छैनौँ, सकेसम्म जगेना गर्ने प्रयास गरेका छौँ, तर के छ भने सर्टेन मापदण्ड हुन्छ, त्यो मापदण्डभित्र परेका यदि त्यो यदि त्यस्तो खालको संरचनाहरू छ चाहे खानेपानीको होस् अथवा के हो जे जे पनि त्यसलाई चाहिँ त्यो विस्तार क्रममा त्यसलाई भत्काउनु पर्ने त्यसलाई व्यवस्थित गर्नुपर्छ, त्यसलाई त्यसैलाई मात्रै छोड्नु चाहिँ मिल्दैन।
हजुर, अनि यस्ता जुन पनि भत्काइएका पदिराहरूको कुरा भयो, यसको कम्पेन्सेसनको लागि चाहिँ अब कोसँग पहल गर्ने त हामीले सर्वसाधारणले चाहिँ कोसँग गएर पहल गर्नुपर्छ जस्तो लाग्छ?
यसमा जस्तै अहिले काठमाडौँ उपत्यका नगर विकास समिति भन्ने छ, जुन चाहिँ अनामनगरमा कार्यालय छ, एउटा त्यो एउटा कार्यालय सम्बन्धित प्रत्यक्ष रूपमा संलग्न कार्यालय हो, अर्को चाहिँ काठमाडौँ डिभिजनल सडक कार्यालय त्यो चाहिँ सानो गोचरणमा छ, र महानगरपालिका तपाईँलाई थाहै छ, यी तिनवटा निकाय चाहिँ त्यसको प्रत्यक्ष स्टेक होल्डर हुन्, जसले चाहिँ यदि कसैको भौतिक संरचनाहरू जो चाहिँ कानुनमा थिए त्यो भत्काएछन् तिनीहरूलाई चाहिँ क्षतिपूर्ति दिने निकाय यिनी हुन्। तर के छ भने वर्षौंदेखि अतिक्रमण गरेर बसेको संरचनाको हकमा चाहिँ राज्यले क्षतिपूर्ति दिनु आवश्यक छैन। अझ के छ भने यदि त्यस्ता संरचना भत्काउँदा जुन चाहिँ कस्ट लाग्छ नि त्यो कस्ट चाहिँ त्यो सम्बन्धित व्यक्ति अथवा संस्थाबाट लिने कानुन व्यवस्था छ।
हजुर श्रोता, टकिङ स्पेसमा फेरि बेला भएको छ एउटा छोटो विश्रामको। विश्रामपछि हामी फेरि आउने नै छौ, कतै नजानु होला।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाइ आईम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाइ आईम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
ब्रेकपछि पुनः स्वागत गर्न चाहन्छु श्रोता। म हुँ लरिसा अनि तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस। अनि अहिले हाम्रो कुरालाई निरन्तरता दिने क्रममा हामीसँग यहाँ हुनुहुन्छ स्टुडियोमा डीआईजी गणेश राज राईजी, जो महानगरीय ट्राफिक प्रमुख हुनुहुन्छ। अनि गणेशजी, म अर्को प्रश्न तपाईँलाई सोध्न चाहन्छु। जस्तै अब हाम्रो काठमाडौँमा एकदमै धेरै यो एक्सिडेन्ट भइरहेको रेट छ, यो एक्सिडेन्ट बढी दिनानुदिन बढी हुनुमा कसको दोष जस्तो लाग्छ, किन भइरहेको छ?
यसमा चाहिँ के छ भने हामीले सवारी साधनहरूलाई क्याटेगोराइज गर्दाखेरि सबभन्दा बढी दुर्घटनाका मुख्य कारण चाहिँ सार्वजनिक सवारी साधन अर्थात् भाडाका गाडीहरूमा बढी भएका छन्। भाडा गाडीमा विशेष गरी माइक्रो बस, त्यसपछि मिनी बस, टेम्पो, ट्याक्सी, जुनै पनि भाडाका सवारी साधनहरू चाहिँ बढी एक्सिडेन्टमा चाहिँ परेको छ। किनभने यसको मूल कारण के छ भने 2064 साल माघ 7 गतेको दिन यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेछ। त्यस्तो निर्णयले के भनेछ भने यदि सार्वजनिक सवारी साधनका चालकहरू अथवा भाडा गाडीका चालकहरूले कुनै ट्राफिक रूल्स भायोलेसन गरे भने उनीहरू चाहिँ स्वयं ट्राफिक प्रहरीकाले उपस्थित हुनु पर्दैन। त्यसले समितिका कोही मान्छे गए पुग्ने र उनीहरूलाई न्यूनतम भन्दा न्यूनतम जरिवाना मात्रै गर्ने, 50 रुपियाँ भन्दा बढी नगर्न पाउने भनेर त्यस्तो किसिमको घातक, त्यस्तो किसिमको एउटा चाहिँ अनुत्तरदायी निर्णय भएको छ। जसको कारणले गर्दा के छ भने अहिले सबै भाडाका सवारी चालकहरू विशेषतः माइक्रो बसहरूका चालकहरू चाहिँ उश्रृङ्खल छन्। उनीहरूले तपाईँहरूले सडकमा देख्नुभएको होला एकदमै हाई स्पिडमा चलाउने, जताभाइबाट ओभरटेक गर्ने, लेन मेन्टेन नगर्ने र दुर्घटनाको मूल कारण त्यो हो। त्यसले गर्दा के छ भने त्यो निर्णयको कारणले गर्दाखेरि यी सवारी चालकहरू आफू आउनु पर्दैन, ट्राफिक प्रहरीले आउनु पर्दैन र उसको पैसा पनि 50 रुपियाँ समितिले तिरिदिन्छ। भनेपछि यहाँ मूल सवाल के आउँछ भने जसले गल्ती गर्यो त्यो गल्ती गर्ने मान्छेलाई मैले गल्ती गरेँ भन्ने उसलाई चाहिँ एहसास भएको छ, उसलाई रियलाइज पनि छैन। र के छ भने संविधानले सबैलाई नागरिकलाई समान व्यवहार गर्ने समान अधिकार प्रदान गरिएको छ। तर के छ भने अहिले यी भाडाका चालकहरू सार्वजनिक सवारी साधनका चालकहरू चाहिँ कानूनभन्दा माथि छन्। किनभने अब सर्वसाधारणलाई चाहिँ कानून लाग्ने, उहाँहरूलाई कानून नलाग्ने भनेपछि त कानून नलाग्ने भनेपछि त किन कानून पालना गर्ने त? त्यसले गर्दा अहिले मेजर अहिले समस्या नै के छ भने यी सार्वजनिक सवारी साधनका चालकहरूलाई चाहिँ कानूनको दायराभन्दा बाहिर राखिएको अवस्था। त्यसले गर्दा हाम्रो पटक पटक चाहिँ श्रम तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागहरूलाईमा चाहिँ हामीले पटक पटक यो चाहिँ हामीले माग दोहोऱ्याइरहेको छौँ कि त्यो निर्णय जुन चाहिँ घातक निर्णय जुन चाहिँ एउटा जसले चाहिँ आम नागरिकको सुरक्षालाई चाहिँ ठुलो यसले चाहिँ खतरा पुर्याएछ, हानि पुर्याइरहेछ, त्यो बदर हुनुपर्छ भन्ने हामी राखेको छ। तर अहिलेसम्म त्यो सुन्नै नभएको अवस्था छ, अहिलेसम्म त्यो चाहिँ त्यसलाई नसचाएको अवस्था छ। त्यसले गर्दाखेरि अहिलेको मूल जडको समस्या त्यो छ। त्यसले गर्दा त्यसलाई चाँडोभन्दा चाँडो त्यो सकिनुपर्छ, त्यो त्यो निर्णय बदल्नुपर्छ।
हजुर गणेशजी, अनि साथसाथै यो कम भन्दा कम उमेरका सवारी चालकहरू हामी देख्न सक्छौँ अहिले बाटोमा, जस्तै अब 17-18 वर्षको कुनै एउटा युवकले माइक्रो चलाइरहेको र साथसाथै बाइक पनि बाइक चालकहरू पनि उत्तिकै रूपमा हामी देख्न सक्छौँ। यसलाई पनि एकछिन केलाउने यो पक्षलाई पनि, यसलाई चाहिँ कसरी कन्ट्रोल गर्न सकिन्छ? किनभने परिपक्व नभइकन बाटोमा सवारी साधन गुडाएर हिँड्नु भनेको त त्यो आफ्नै लागि पनि खतराजनक हुन्छ र साथसाथै अरूलाई अरूको लागि पनि, यो पक्षलाई पनि एकैछिन हेरौँ।
तपाईँले भने एकदम सही कुरा हो, के छ भने अहिले नागरिकता पाउने बित्तिकै हुनाले 16 वर्ष पुग्ने बित्तिकै उसले चाहिँ ड्राइभर लाइसेन्सलाई चाहिँ एप्लाई गर्न मिल्दछ र बाइक चलाउनुलाई त 16 वर्ष भएपछि पुग्ने भयो र त्यसपछि अलिकति लाइट गाडीहरूको लागि 18 वर्ष भनेपछि यसलाई पुनरावलोकन गरेर एटलिस्ट बाइक चलाउनुलाई चाहिँ 18 वर्ष, त्यसपछि चाहिँ लाइट गाडी चलाउनलाई कम्ती भने 21 वर्ष, त्यस्तै हेभी गाडी चलाउनु त्यस्तै 30-35 वर्ष, त्यसरी चाहिँ एउटा रिसर्च गरेर एउटा चाहिँ त्यसलाई अध्ययन विश्लेषण गरेर एज बारमा तोकिनुपर्छ र त्यो मात्रै पर्याप्त छैन। ल रहेछ यसमा के छ भने जुन चाहिँ हामीले अहिले लाइसेन्स वितरण गर्ने प्रणाली छ नि त्यो अत्यन्त अपारदर्शी, अत्यन्त अवैज्ञानिक र अत्यन्त मतलब यो चाहिँ के छ भने परम्परागत छ, त्यसलाई चाहिँ परिवर्तन गर्नु जरुरी छ। दुई रोपनी जमिनभित्र चाहिँ हामीले चाहिँ तपाईँले चाहिँ टेस्ट दिएर चाहिँ तपाईँले सडकमा कुदाउन सक्नुहुन्न, विदेशमा फिल्ड टेस्ट भनेर कम्ती पनि 40-45 मिनट जति चाहिँ हाइवेदेखि लिएर मेन भित्री सहरी इलाका सडक गल्ली सबैसँग कुदाउनु पर्दछ र उनीहरूलाई चाहिँ लिखितदेखि लिएर हरेक एप्टिट्युड टेस्टहरू चाहिँ लिइन्छ। त्यसले गर्दाखेरि अहिले भएको विद्यमान चाहिँ लाइसेन्स चेक जाँच प्रणाली नै आमूल परिवर्तन गर्नु जरुरी छ।
हजुर श्रोता, टकिङ स्पेसमा आज हामीले कुरा गर्यौं डीआईजी गणेश राज राईजीसँग। गणेशजी तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो स्टुडियोमा आएर यतिका जानकारी दिनुभएकोमा।
धन्यवाद नरेशजी, तपाईँले जुन चाहिँ एउटा अवसर दिनुभयो ट्राफिक प्रहरीको पनि आफ्नो भनाइ राख्नु जुन अवसर त्यसलाई तपाईँ लगायत सबै कान्तिपुरको परिवारलाई धन्यवाद दिन चाहन्छु।
हजुर हस्त श्रोता, आजको टकिङ स्पेसबाट म लरिसा बिदा माग्न चाहन्छु, अर्को हप्ता पुनः आउने नै छु, तबसम्मलाई बाई बाई।